नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। सरकारी निकायले खर्च मनपरी गर्ने तर कानून अनुसार प्राप्त गर्नुपर्ने आमदानी संकलन नगर्ने प्रवृत्ति बढ़दै जाँदा हरेक वर्ष बेरुजू थपिँदै गएको छ। सरकारी निकायहरूले वर्षको अन्त्यतिर नियम विपरीत ठूलो रकम खर्च गर्ने, नियम नपुर्याई कारोबार गर्ने, अनियमित खर्च गर्ने प्रवृत्तिमा सुधार आउन सकेको छैन। पूँजी निर्माण तथा पूर्वाधार विकास र विस्तार गर्न सरकारले गर्ने खर्च हरेक वर्ष घट्दै गएको छ। सरकारले यसै पनि पूँजीगत बजेटमा कम रकम छुट्याउँछ, त्यसमा पनि खर्च ज्यादै न्यून हुने गरेको छ। भएको खर्च पनि आर्थिक वर्षको अन्त्यमा हतार हतारमा सक्ने प्रवृत्ति झनै बढ़दो छ। यसले मुलुकको अर्थतन्त्र नै प्रभावित भएको छ र पूर्वाधारहरू महँगा हुनुका साथै नीति तीनबाट चाहिँ उचित प्रतिफल लिन समेत नसकिएको अवस्था छ। यसमा सुधार नल्याउने हो भने जस्तो सरकार भने पनि तात्विक अन्तर आउने देखिँदैन। अर्कोतर्फ नयाँ आर्थिक वर्ष शुरू भएको छ। नयाँ आर्थिक वर्ष शुरू भएसँगै बजेट कार्यान्वयनमा गएको अवस्था छ। बजेट कार्यान्वयन सन्तोषजनक नभएका विगतका प्रवृत्तिहरू हामीसँग छँदैछन्। त्यो अन्त्य हुन विभिन्न कारणले नसकिरहेको अवस्था पनि छ। सँगै बेरुजू सरकारी खर्चमा बेरुजू दिन प्रतिदिन बढ़दै गइरहेको छ। यो बेरुजूको अन्त्य पनि हुन सकिरहेको छैन। अर्कोतर्फ सरकारले यो आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष बजेट मार्फत घोषणा गरिसकेको छ। यसमा चाहिँ सरकारले आर्थिक वर्ष सुधारको घोषणा त गर्यो, तर यसमा कसरी यो सुधार ल्याउन सकिन्छ, कसरी खर्च सरकारी खर्चहरू पारदर्शी हुन्छ, कसरी सरकारी खर्च समयमै गर्ने भन्ने विषयले बहस पाउने गरेको छ र यो यसमा चाहिँ हाम्रो समस्या देखिएको छ। अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशासनलाई अझै चुस्त दुरूस्त बनाउन प्रशासनविदहरूसँग छलफल गर्नुभएको छ। विशेष गरी निजामती प्रशासनमा राजनैतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने सुझाव प्रशासनविदहरूले दिनुभएको छ। आज हामी यसैको सेरोफेरोमा एकजना वरिष्ठ प्रशासकसँगै पूर्व महालेखा परीक्षक टंकमणि शर्मासँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। टंकमणि शर्माजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
नमस्कार,
धन्यवाद। अब नयाँ आर्थिक वर्ष शुरू भएको छ 1 गतेदेखि। अब यो सँगै आर्थिक वर्षको अन्त्य अन्त्यतिर चाहिँ सरकारी खर्च बढ़ने गरेको छ। सरकारी निकायहरूको खर्च गर्ने प्रवृत्ति चाहिँ आर्थिक वर्षको अन्त्यतिर विगतदेखि नै हाम्रो प्रवृत्ति नै बनेको छ। अब यहाँ महालेखा परीक्षकको जिम्मेवारी पनि निर्वाह गरिसक्नुभयो, सँगै प्रशासनमा लामो अनुभव पनि छ यहाँलाई। अब हाम्रो जुन खर्च सरकारी निकायहरूको खर्च गर्ने प्रवृत्ति छ नि, यसलाई यसमा सुधार आउन सकेको छैन, बारम्बार यसमा यो भनौं न खोट लगाउने काम त गरिएको छ तर सुधारका प्रयासहरू नभएका हुन् कि सुधारै हुन सकिरहेको अवस्था छैन, यहाँले कसरी हेर्नु भएको छ पछिल्लो सरकारी खर्च गर्ने प्रवृत्ति कस्तो छ?
हजुर, धन्यवाद। म अलिकति यो अघिल्लो आर्थिक वर्षको 80-81 दिन सक्यो, 3 दिन भयो आज 2080-81 को, त्यसको अलिकति तथ्याङ्क राखेर त्यसैको आधारमा विश्लेषण गरौँ जस्तो लाग्यो। जस्तो आर्थिक वर्ष 2080-81 मा राजस्व र खर्चको अलिकति विश्लेषण गर्न चाहन्छु। राजस्व चाहिँ 1422 अर्ब असुल गर्ने लक्ष्य रहेकोमा 1059 अर्ब अथवा करिब करिब 75% मात्र उठेछ। त्यो हिसाबले हेर्दाखेरि 25% राजस्व अघिल्लो आर्थिक वर्षमा उठेन। अङ्कको हिसाबमा हेर्दा लक्ष्यभन्दा 363 अर्ब करिब चाहिँ कम उठ्या देखियो। त्यसमध्ये पनि कर राजस्व चाहिँ 72% मात्रै उठ्यो। सबभन्दा ठुलो स्रोत नै कर राजस्व हो, त्यो 1305 अर्ब उठाउने हाम्रो लक्ष्य रहेकोमा 944 अर्ब मात्रै उठ्यो। त्यसैले कर राजस्व नै 361 अर्ब कम उठ्यो भने गैर कर राजस्व 3 अर्ब जति कम उठेको छ। र यसरी हेर्दाखेरि गैर कर राजस्व चाहिँ करिब 98% उठ्यो। अब आषाढको पनि कुरा गर्नुभयो, त्यसरी चाहिँ विश्लेषण गर्दा आषाढ महिनामा मात्र करिब चाहिँ झन्डै 150 अर्ब जति राजस्व आषाढ महिना एक्लैमा उठेको छ र टोटल मात्रै 1059 अर्ब उठेछ। त्यस्तै गरेर कुल खर्चको कुरा गर्दा 1751 अर्ब खर्च गर्ने लक्ष्य रहेकोमा 1408 अर्ब खर्च भएछ अथवा जति खर्च गर्छौँ भन्ने थियो आर्थिक वर्ष 80-81 त्योभन्दा 343 अर्ब चान्सुन चाहिँ कम खर्च भएछ र त्यो करिब करिब 80.44% हुन्छ र आषाढको पनि कुरा गर्नुभयो त्यो म यहाँ जोड्छु अब क्लियर तथ्याङ्क अझै फाइनल गर्ने बाँकी होला होला तर पनि आषाढ मसान्तमा मैले महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क हेर्दाखेरि आषाढ मसान्तको खर्च चाहिँ 230 अर्ब जति चान्सुन आषाढ मसान्तमा मात्रै खर्च भएरै छ त्यसैले खर्च पनि लक्ष्यभन्दा 343 अर्ब कम भएछ राजस्व पनि जति उठाउनु पर्ने त्योभन्दा 363 अर्ब चाहिँ कम उठेछ यसरी हेर्दा हाम्रो चाहिँ खर्च गर्ने पनि क्षमता कम राजस्व उठाउने पनि क्षमता कम जस्तो देखियो अब चालु खर्च चाहिँ 952 अर्ब लक्ष्य राखिएकोमा 83.41% भएछ र त्यो चाहिँ नै 190 अर्ब चाहिँ कम खर्च भएछ बजेट चाहिँ यसको 1142 अर्ब हो 952 अर्ब चाहिँ खर्च भएछ र चालु खर्च 190 अर्ब कम भएछ भने पुँजीगत खर्च जुन अघिदेखि विशेष स्ट्रेस दिएर चाहिँ बोल्नुभयो त्यसमा 302 अर्ब बजेट नै एकदमै थोरै 16-17% 20% भन्दा कम बजेट टोटल बजेटको चाहिँ पुँजीगत खर्चमा पर्ने गरेका छ 302 अर्ब राखेकोमा 192 अर्ब मात्रै खर्च भयो अथवा 63.47% मात्रै खर्च भएछ र आषाढको जुन कुरा गर्नु आषाढ एक्लै महिनामा चाहिँ करिब करिब 60 अर्ब जति आषाढमा मात्रै खर्च भयो र टोटल चाहिँ बजेट जति राखिएको त्यसको चाहिँ भन्दा 110 अर्ब कम खर्च भएछ अब यसलाई अलिकति विश्लेषण 3-4 वटा आर्थिक वर्षको हेऱ्यो भने त्यसबाट अझ क्लियर हुन्छ राजस्व हाम्रो चाहिँ यो 79-80 र 80-81 निकै नै तल झरेको मैले पाएछु जसरी चाहिँ 72.37% भएको छ 80-81 चाहिँ 79-80 72% 80-81 करिब चाहिँ 75% जति भएको छ यो हिसाबले चाहिँ राजस्व अलि अगाडि हेर्नु हो भने 73-74 101% 75% 99% र सबैभन्दा घटेको नै 79-80 र 80-81 पाएँ मैले 77-76 पनि 88% उठ्या छ 78-79 दुई वर्ष अगाडि 78-79 पनि 98.6% चाहिँ उठेको छ यो हिसाबले पछिल्लो आर्थिक वर्षमा 72-75% भनेको यो चाहिँ एकदमै कम राजस्व उठ्यो त्यस्तै पुँजीगत खर्चको कुरा गर्दा हामीले चाहिँ टोटल खर्चमा यसपटक अब 63% भयो अघिल्लो आर्थिक वर्षमा 79-80 62% रहेछ 78-79 58% सबभन्दा थोरै भनेको कोरोना कालमा 46% भएको छ 76-77 अन्यथा पुँजीगत खर्च पनि 77% 80% 81% यस्तोको हाराहारीमै रहेको अवस्था छ यसरी विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्ष 80-81 यो वित्तीय पर्फर्मेन्स चाहिँ विक नै देखियो यसका विविध कारणहरू होलान् अनि हेर्दाखेरि मलाई के लाग्यो भने अरू बेला पनि आषाढ मसान्तमा धेरै खर्च हुने रकमान्तर हुने त्यसपछि आएर चाहिँ राजस्व पनि आषाढ मसान्तमै धेरै उठ्ने हो यसपटक पनि त्यही नै हो र यसपटक जति आषाढ मसान्तमा हुनुपर्ने त्यति नहुने अरू जेनरल कारणको सँगसँगै एउटा थप कारण चाहिँ मलाई के रह्यो भनेदेखि यो सरकारको 80-81 सालमा स्थिरता कम भयो विशेष परिस्थिति जस्तो पनि देखियो अझ हामी सबैलाई थाहा छ आषाढको मसान्तको मुखमा सरकार परिवर्तनको कारणले गर्दाखेरि पनि यसमा केही प्रभाव पर्यो कि जस्तो मलाई लाग्छ किनभने आषाढको 17 गतेदेखि मसान्तसम्म करिब 15 दिन ट्रान्जिसन पिरियड जस्तो भयो यसले पनि केही चाहिँ असर पारे होला प्रशासन यन्त्रमा त्यति सक्रियता भएन होला त्यति चलायमान भएन होला त्यसको सँगसँगै राजस्व असुली खर्च गर्ने भएन होला अब बजेटको तर्जुमा र कार्यान्वयन गर्ने नै 3 जना अर्थमन्त्री हुनुभयो पहिलो आर्थिक वर्षमा बनाउने 1 जना अर्थमन्त्री बिचमा अर्को अर्थमन्त्री लास्टमा चाहिँ बिचमाको बेलामा अर्को अर्थमन्त्री त्यसैले त्यसले गर्दाखेरि पनि केही केही चाहिँ यसमा असर परेको हुन सक्छ भन्ने मलाई लाग्यो त्यस्तै अर्को कुरा चाहिँ प्रशासन यन्त्र जति प्रोएक्टिभ हुनुपर्ने त्यति भए जस्तो पनि लागेन अर्थ प्रशासनमा पनि राजनीतिक नेतृत्व सँगसँगै प्रशासनिक नेतृत्वहरू पनि अलिक बढी फेरबदल भएको छ मन्त्रालयको सचिवहरू विभागीय प्रमुखहरू त्यसले गर्दाखेरि पनि केही असर परेको छ अर्को तेस्रो मुख्य कुरा भनेको राजस्व असुलीमा कानुन कार्यान्वयनको पाटो जुन छ इन्फोर्समेन्टको पाटो त्यसलाई स्ट्रङली लिएर जानुपर्ने जस्तो पुरानो बकौटा नै मैले हेर्दा अघिल्लो आर्थिक वर्षकै सम्मको हेर्दाखेरि पनि 435 अर्ब 435 अर्ब त पुरानो बकौटा नै छ राजस्व असुल गर्नको लागि, कर राजस्व असुल गर्नको लागि त्यसलाई कडाई गरे भए पनि त्यसबाट पैसा उठ्न सक्थ्यो। त्यसको सँगसँगै बजारमा बिल बिजकहरूको कडाई गर्ने, बजार अनुगमन गर्नुपर्ने यो कुरा अलिकति कम भएको जस्तो देखियो। कर प्रशासनको उपस्थिति बजारमा कम भएको जस्तो मलाई लाग्यो। अनि अर्को विश्लेषण गरेर हेर्दा आन्तरिक राजस्व नै गत वर्षभन्दा करिब 8-10% मात्रै वृद्धि भएको छ, जबकि 8-10% भनेको मूल्य वृद्धिकै अंश हो, त्यति बराबर छ। त्यो कहिले इन्फ्लेसनकै कारणले पनि 8-10% हुन्छ। प्रेजेन्ट भ्याल्यु अफ मनीको हिसाब गर्ने हो भने अघिल्लो सालमा 8% अहिले बढेर आउने भनेर चाहिँ अघिल्लो सालको बराबरै हो। त्यसरी भन्सारतर्फ पनि लक्ष्य अनुसार राजस्व असुल भएको देखिएन, वृद्धि भएको पनि देखिएन। सामान्यतया राजस्वको बेरोजगार ट्रेनहरू हेर्दाखेरि करिब करिब 20% हारिमा वृद्धि हुनुपर्ने हो, यस तरफ चाहिँ एकदमै थोरै वृद्धि गरियो। त्यसै राजस्वको स्रोत चाहिँ हाम्रो लक्ष्य अनुसार असुल गर्न नसक्ने भन्ने चाहिँ होइन। यो चाहिँ लक्ष्य जुन राखिएको छ अप्टिमिस्टिक एकदमै त्यो महत्वाकांक्षी पनि होइन। यो चाहिँ राजस्व प्रशासनलाई प्रभावकारी बनायो भन्दाखेरि पैसा यति असुल गर्न नसकिने भन्ने थिएन, असुल गर्न सकिने थियो, विविध कारणले गर्दाखेरि असुल भएन भन्ने लाग्यो मलाई। त्यसोसँगै अब हाम्रो कुल राष्ट्रिय उत्पादन जिडिपी जुन छ त्यो नै न्यून मूल्याङ्कित छ, त्यसैको आधारमा पनि राजस्वलाई चाहिँ विश्लेषण गरेर हेर्दाखेरि
अब यो अवस्था छ, हाम्रो खर्च गर्ने क्षमता पनि कम हुँदै गएको छ, सँगै राजस्व उठाउने क्षमता पनि कम हुँदै गएको छ। यो परिस्थितिमा सरकारले यो आर्थिक वर्षलाई चाहिँ आर्थिक सुधारको वर्ष बजेट मार्फत घोषणा गरेको छ। अब यसलाई चाहिँ सरकारले कसरी अगाडि बढाउन सक्छ? केही बुदाहरू त यहाँले पनि उल्लेख गर्नुभयो, सुधार गर्नुपर्ने विषयहरू। अब अझै अलि व्यापक रूपमा जाँदाखेरि चाहिँ आर्थिक सुधार चाहिँ केबाट गर्ने? अब अलिकति अलमल जस्तो पनि देखिएको छ, अब नयाँ चरणको आर्थिक सुधारका कुराहरू पनि आएका छन् होइन?
हजुर, अब यो आर्थिक सुधार अन्तर्गत यसचोटि चाहिँ यो 5 रणनीति, 5 प्राथमिकता र 5 चाहिँ रूपान्तरणकारी भनेर यो टाइपले आएको छ यसचोटिको बजेटमा। बजेटले उत्पादन, उत्पादकत्व वृद्धि, रोजगारी सृजना, बेरोजगारी तथा गरिबी निवारण, आर्थिक सामाजिक पूर्वाधार विकास, व्यावसायिक वातावरण र बजार चलायमान नीति यस्तो खालको चाहिँ अपनाउनु पर्ने हुन्छ। रूपान्तरणकारी योजनाहरू भनेर केही योजनाहरू पनि त्यहाँ छन् यसचोटि उल्लेख गरिएको छ। र आर्थिक सुधारको अहिलेको चाहिँ कुराको लागि संरचनागत सुधारको एउटा कुरा छ, त्यसको लागि चाहिँ आर्थिक सुधारको एउटा आयोग गठन हुने कुरा त्यसमा छ। त्यसमा चाहिँ व्यावसायिक वातावरणहरू सुधारको कुरा, सार्वजनिक वित्त प्रणालीको सुधारको कुरा, वित्तीय क्षेत्र सुधारको कुरा र सार्वजनिक प्रशासन अन्तर्गत चाहिँ सार्वजनिक उत्तरदायित्व, स्वार्थ द्वन्द सम्बन्धी कानुनहरू तर्जमा गर्ने सम्बन्धी कुराहरू महत्वपूर्ण कुराहरू छन्। तर यसलाई चाहिँ मूल कुरा के छ भने एउटा चाहिँ आयोग गठन गरेर त्यसैले दिएको सिफारिसको आधारमा गर्ने भन्ने छ। अब यस आर्थिक वर्षले को बजेट भनौँ न, 81-82 बजेटले कार्यक्रमहरू त कति राम्रा कार्यक्रमहरू पनि राखेका छ, नयाँ कार्यक्रमहरू पनि राखेका छ। उद्यमशीलता, औद्योगिक विकासको कुरा, कृषिमा आधारित औद्योगिक विकासको कुरा यस्तो छ, स्टार्टअप बोर्ड र बोर्ड अनि त्यसको फन्डको कुरा, इन्क्युबेसन सेन्टरहरूको कुरा, यस्ता एक्सिलेन्ट प्रोग्रामहरू पनि छन्। त्यस्तै विकास अभियान, श्रमदान कार्यक्रमहरू छ, रिटर्निङ उद्यमीहरू भनौँ, उद्यमशीलता कार्यक्रम जस्तो चाहिँ विदेशमा गएर काम गरेर फर्कने हाम्रो चाहिँ वैदेशिक रोजगारीमा गएका चाहिँ दाजुभाइहरूलाई 1,00,000 चाहिँ रोजगारी गर्ने भनेको छ। शिक्षातर्फ चाहिँ 12 उत्तीर्ण विद्यार्थीलाई सिद्ध रोजगारीमा आबद्ध गर्ने भनेको छ, जुन चाहिँ हाम्रा विद्यार्थीहरू यहाँ चाहिँ पढ्छन् मात्रै काम गर्दैनन् तर विदेशमा गएर पढ्दै कमाउँदै गर्छन्, त्यस्तो पनि एउटा प्रोग्राम यहाँ देखिया छ। त्यस्तै राष्ट्र निर्माण युवा परिचालन भनेको छ, यो पनि नयाँ प्रोग्राम मैले देख्छु। विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरेर कामको खोजीमा रहेका अथवा बेरोजगार युवाहरूलाई चाहिँ 1,00,000 युवालाई चाहिँ रोजगारी दिने भनेको छ, उद्योगमा, व्यवसायमा, कृषिमा, निर्माणमा, होटलमा, पर्यटन तालिममा, यस्तोमा चाहिँ दिने भनेर भनिएको छ। यो हिसाबले हेर्दाखेरि करिब करिब यसचोटिको 81-82 कार्यक्रमहरू चाहिँ नयाँ खालकै प्रोग्रामहरू छन्। त्रिवेणीलाई कार्यान्वयन गर्ने सन्दर्भमा जेनरली कस्तो हुन्छ भने प्रविधि कार्यक्रम अथवा बजेट हरेक सालको नै धेरै मिहिनेत गरेर बनाइएको हुन्छ, सबै राम्रा हुन्छन्, सबै चाहिँ राम्रा हुन्छन्। र त्यसको कार्यान्वयनको बाटो जुन छ नि त्यो चाहिँ साधन हुँदैन, समस्या त्यहाँनिर हो होइन भने बजेट भनेको चाहिँ अब अङ्गको खेल मात्र होइन, यो आम नागरिकमा उत्साह आशा जगाउने सरकारको प्रतिबद्धता सहित दस्तावेज हो यो होइन, यसले उद्योगी व्यापारी कृषक विद्यार्थी कर्मचारी पेसा कर्मी प्रान्तिक आर्थिक सामाजिक क्षेत्रको सबैको भ्यालिटी क्या हुन्छ, त्यसैले यसको कार्यान्वयन पक्ष राम्रो भयो भन्दाखेरि तिनै कुरा पनि प्रशस्त हुन्छन् पर्याप्त हुन्छन् जस्तो मलाई लाग्छ। जस्तो बजेटको अङ्ककै हिसाबले पनि अलिकति विश्लेषण गरिहालौँ, अघिल्लो आर्थिक वर्षको भन्दा यस वर्ष अलिकति बढाएकै छ, 1860 अर्बको बजेट छ, त्यसमा 1140 अर्ब चालू खर्च भने आज पुँजीगत खर्च फेरि पनि थोरै छ कि 352 अर्ब मात्रै छ, जम्मा 19% चाहिँ पुँजीगत खर्च राखेका छ, 19% 20% हाराहारी मात्रै पुँजीगत खर्च भयो, पुँजीगत खर्च हामीले बढाउन सकेनौँ र जति राख्छौँ त्यो पनि खर्च गर्न सक्दैनौँ। अहिलेको हिसाब हामीले हेर्दाखेरि पनि अब 302 अर्ब राखेको 192 अर्ब मात्रै खर्च गरियो, 110 अर्ब पैसा फिर्दै भयो, त्यसैले क्षमताको कुरा पनि हुँदो रहेछ, एब्जर्प्सन क्यापसिटी एब्जर्प्सन क्यापसिटी चाहिँ एकदमै कम भयो, अब त्यसमा विविध कारणहरूलाई पनि त्यसमध्येको एउटा प्रशासनिक सक्रियता प्रोएक्टिभनेसको पनि कुरा हुन्छ। राजस्व त्यस्तै गरेर यस आर्थिक वर्ष 81-82 1260 अर्ब उठाउने भइरहेको छ, तर यसचोटि अब 1059 अर्ब मात्रै उठाइयो, 1260 200 अर्ब एक्स्ट्रा अघिल्लो अर्को वर्ष बढी उठाउनु पर्ने हुन्छ, त्यसको लागि अहिलेदेखि प्लान गर्नुपर्ने हो, अहिले चाहिँ साउनदेखि नै प्लान गरेर प्रत्येक महिना महिना यसलाई फलोअप गर्दै जाने हो भन्दाखेरि चाहिँ उठाउन सकिन्छ जस्तो लाग्छ मलाई। त्यसैले बजेटले लिएको एउटा चाहिँ समग्रमा भन्दा समरीमा भन्दा बजेटमा लिएका प्राथमिकताहरू नीतिहरू कार्यक्रमहरू यसचोटिको पनि राम्रा छन् विगतका पनि नराम्रा होइनन्, तर यसको कार्यान्वयन पक्ष मुख्य कुरा हो, त्यसको लागि चाहिँ अब सरकारले सुरुदेखि नै एउटा चाहिँ योजना बनाएर अगाडि बढ्नुपर्ने हुन्छ। अब जहाँसम्म विकास आयोजनाहरू विकास कार्यक्रमहरू विकास खर्च अथवा पुँजीगत खर्च किन भएन भनेर भन्यो भन्दाखेरि त विकास कार्यक्रमहरू समयमा सम्पन्न भएन त्यस कारणले भएन, विकास कार्यक्रमको कुरा यसो हेऱ्यो भने सबभन्दा धेरै पुँजीगत खर्च गर्ने चाहिँ भौतिक पूर्वाधार मन्त्रालय शहरी विकास मन्त्रालय ऊर्जा मन्त्रालय र रक्षाको यो चाहिँ नि फर्स्ट ट्याकको गर्दाखेरि यो चारवटा मन्त्रालय पर्छ सबभन्दा धेरै होइन पुँजीगत खर्च गर्ने, तर त्यो पुँजीगत खर्च गर्ने मन्त्रालयहरूकै विगत 4-5 वर्षको चाहिँ हेऱ्यो भने भौतिक पूर्वाधार मन्त्रालयको यसो मैले हेर्दाखेरि म्याक्सिममा 67% 77% 78% रहेछ, नभए भने 63-64% भन्दा खर्चै गर्न सकेका छैन। त्यो हिसाबले गर्दा मुख्य पुँजीगत खर्च गर्ने जुन निकायहरू हुन् तिनीहरूले पुँजीगत खर्च गर्न नसकिसकेपछि अब जस्तो राष्ट्रिय गौरवका आयोजनाहरू छन् 24 वटा तिनै छन्, ती राष्ट्रिय योजना यो राष्ट्रिय गौरवका आयोजनाहरू नै पनि समयमा सम्पन्न हुन सकेका छैनन्, र यसको मूल कारण चाहिँ हामीहरूले हेऱ्यौँ भने यसको चाहिँ अब आवधिक योजना त्रिवर्षीय खर्च योजना मध्यकालीन खर्च योजना वार्षिक बजेटका कार्यक्रम यसको बिचको तादम्यता नहुने हो एउटा एउटा कुरा, अनि अर्को मलाई खड्किया चाहिँ म आफ्नो पनि प्रधानमन्त्री कार्यालयमा पनि बसेर विकास आयोजनाहरू 1 वर्ष जति निरीक्षण अनुगमन पनि गरेको हो, हामी कहाँ एउटा सैद्धान्तिक कुरा हुन त अरू सबैले अब यो कुरा कतिको मान्नुहुन्छ मान्नुहुन्छ मान्नुहुन्न त्यति मलाई छैन, मलाई आफूलाई लागेको चाहिँ हामी कहाँ त्यो विकास निर्माणको कार्यक्रमहरू अथवा प्रोजेक्टहरूलाई रेगुलर मोनिटरिङ गर्ने खालको अनुगमन गर्ने खालको एउटा चाहिँ एकीकृत प्रकारको चाहिँ एउटा अधिकार पनि भएको कुनै त्यस्तो निकाय नभए जस्तो लाग्छ। हाम्रोमा जस्तो अब राष्ट्रिय योजना आयोग भनेर भनिन्छ, उहाँको चाहिँ काम राष्ट्रिय योजना आयोगले अब पञ्चवर्षीय योजना बनाउने वार्षिक योजनाहरू बनाउने योजना बनाउनेसम्मको काम भयो, तर राष्ट्रिय विकास आयोग भएन कि हामी कहाँ, त्यस्तै राष्ट्रिय विकास आयुक्तहरू पनि भएन, राष्ट्रिय विकास आयुक्त हुनु पर्यो जसले गर्दाखेरि मोनिटरिङ गर्ने। अब एउटा सानो उदाहरण दिन्छु, छुट्टै चाहिँ विकासको काम गर्नुको लागि जस्तो नेसनल रिकन्स्ट्रक्सन अथोरिटी हामीले जुन बनाएका थियौँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, उसको पालोमा धेरै नै निजी घरहरू सरकारी घरहरू त्यस्तै गरेर यी चाहिँ पुरातात्विक महत्त्वका सारा चाहिँ भूकम्पले क्षति गरेको निर्माण सम्पन्न गर्न सकियो नि, त्यसको के कारण हो भन्दाखेरि डेडिकेटेड राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भन्ने एउटा संस्था भएको कारणले हो, नत्र छोटो छोटै निकायहरूलाई त्यो दिएको भएदेखि अहिलेसम्म त्यो साध्य हुने अवस्था थिएन, त्यसैले विकासको लागि पनि हामीले समग्रतामा अनुगमन गर्ने निरीक्षण गर्ने त्यसलाई चाहिँ रेगुलर रूपमा फेसिलिटेसन गर्ने एउटा चाहिँ चुस्त दुरुस्त तरिकाले काम लगाउने खालको संस्थागत व्यवस्था पनि त्यति भयो जस्तो मलाई लागेन।
अब पुँजीगत खर्च भन्दा चालू खर्च बढी छ यो प्रवृत्ति वर्षिनी बढ़दै गएको छ। अब पूँजीगत खर्चमा पनि हाम्रा आयोजनाहरू दशौं वर्षसम्म निर्माण सम्पन्न नभएका आयोजनाहरू छन्, त्यसमा चाहिँ लगातार त्यहाँ खर्च सरकारले गरिरहेको छ, यसको प्रतिफल चाहिँ आउन सकिरहेको छैन। अब यसरी चालू खर्च चाहिँ दिन प्रतिदिन बढ्दै जाँदा राजस्व उठाउने क्षमता एकातिर कम हुँदै जानु र चालू खर्च चाहिँ बढ्दै जानु, यो सरकारले कसरी धान्ला, अलि चिन्ताको विषय पनि छ।
एकदमै यो सही कुरा उठाउनु भयो, अघि पनि हामीले कुरा गर्यौँ। अब यसै वर्ष पनि झन्डै भनौँ न 300 अर्ब 1800 अर्बमा 1860 अर्बमा 352 अर्ब छन्छुनमा चाहिँ हामीले चालु खर्च पुँजीगत खर्चको लागि राखेका छौँ। अब अहिलेको चालु वर्षकै हेऱ्यौँ भने पनि 1140 अर्ब त चालु खर्चकै लागि बजेट राखिएको छ, भनेको 18-20% जति चाहिँ हाम्रो पुँजीगत खर्चको लागि, त्यसरी हेऱ्यो भने 80% जति चालु खर्चको लागि, त्योमध्ये पनि अब वैदेशिक ऋणहरूको समावेश, आन्तरिक ऋणको समावेश भुक्तानी समेत पनि त्यसमा पर्छ। अब त्यसरी हेर्दा अब चालु खर्च घटाउने उपाय भनेको चाहिँ के हुन्छ भने, एउटा खर्च गर्दाकै भित्रताको कुरा रहन्छ, जुन बजेट चाहिँ विनियोजन गरेर खर्च गरिन्छ त्यसमा खर्च कटौती गर्न सकिने सम्भावनाहरू हुन् कि, त्यो एउटा। दोस्रो चाहिँ अहिले हाम्रो अब विगतमा पनि चालु खर्च बढेकै हो, अहिले चाहिँ हाम्रो अब सङ्घ प्रदेश स्थानीय तह भएको कारणले चाहिँ तीनवटा प्रशासनिक संरचना भयो। तीन तहको प्रशासनिक संरचना हुँदाखेरि तिनै तहबाट कतिपय ठाउँमा मैले तीनवटा शब्द भन्ने गरेका छु, यो दोहोरिने, खप्टिने अनि त्यसपछि आएर डुप्लिकेसन, फ्रेगमेन्टेसन अनि टुक्रिने, दोहोरिने, खप्टिने र टुक्रिने विकास आयोजनाहरू, कार्यक्रमहरू दोहोरिरहने, सँगसँगले पनि गर्ने, प्रदेशले पनि गर्ने, स्थानीय तहले पनि गर्ने, त्यसरी गरेर टुक्रा टुक्रा गरेर गर्ने अनि त्यसपछि खप्टिने, एकपछि अर्कोले गर्ने, त्यो खालको गरेर पनि अलिकति बढी खर्चहरू यसबाट भएछ। त्यसलाई चाहिँ अब रिस्ट्रक्चरिङ फेरि गर्नुपर्छ जस्तो लाग्छ मलाई। 2072 अब संविधान आइसकेपछि हाम्रो चाहिँ तीन तहको सरकारको संरचना सञ्चालन भएको र अहिले अब करिब करिब 9-10 वर्ष हुन लागिसक्यो, अब यति बेला पुरा एकपल्ट चाहिँ रिस्ट्रक्चरिङ गरेर सबै संगठनात्मक संरचनाहरू हेर्नुपर्ने जस्तो लाग्छ। त्यस्तै गरेर यो सार्वजनिक संस्थानहरू जुन छन्, सार्वजनिक संस्थानहरू पनि कति चाहिँ अलिकति नाफा दिने र सेवा दिइरहेको अवस्था छ, कति चाहिँ सञ्चालन नभएको र खालि सञ्चालन खर्च मात्रै सरकारको तर्फबाट देख्नुपर्नेछ, तिनलाई पनि हेर्नुपर्ने देख्छ। त्यस्तै सरकारी संयन्त्रहरू पनि कति चाहिँ दोहोरिएका छन्, एक त सङ्घ प्रदेश स्थानीय तहकै कामको हिसाबले दोहोरिएका छन्, कति सङ्घीय भित्रै पनि दोहोरिएका छन्, तिनलाई पनि कटौती गरेर यो चाहिँ भनौँ न चालु खर्चलाई कम गर्न सकिन्छ। तर त्यसको लागि चाहिँ अलिकति व्यवस्थित तरिकाले अध्ययन गर्नुपर्ने हुन्छ, विश्लेषण गर्नुपर्ने हुन्छ भन्ने मलाई लाग्छ।
अब अर्कोतर्फ कर्मचारी तन्त्रमा पनि अलिकति समस्या देखिएको छ पछिल्लो समय, जोखिम मोलेर काम गर्न उनीहरू चाहँदैनन्, जसले चाहिँ निर्णय प्रक्रिया चाहिँ अवरूद्ध हुन्छ। अब यसले चाहिँ यसले पनि पुँजीगत खर्च चाहिँ यसै कम झनै कम गराएको पछिल्लो तथ्याङ्कले देखाएको छ। अब यो प्रवृत्ति अन्त्य गर्न जरूरी छ, अब यो अन्त्य कसरी गर्ने, अब यसमा सरकारले उनीहरूलाई कस्तो फेसिलिटी दिन सक्छ, कसरी अब यो कसरी सहकार्य अगाडि बढाउन सकिएला, अब यो कर्मचारी तन्त्र र सरकार जसले गर्दा चाहिँ खर्च चाहिँ पुँजीगत खर्च चाहिँ जुन लक्ष्य चाहिँ भेट्न सकोस्।
यसो यस्तो छ, यो प्रशासनिक संयन्त्र चाहिँ स्वतस्फूर्त रूपमा चलायमान भयो, प्रोएक्टिभ भयो, इनएक्टिभ चाहिँ भएन भनौँ न, इनएक्टिभ चाहिँ भएन, प्रोएक्टिभ हुन सकेन भने पनि एक्टिभ मात्रै भयो भने पनि कामहरू सरासर हुन्छ। तर त्यो कामहरू सरासर हुने सिलसिलामा मूल चाहिँ नेतृत्व भनेको राजनीतिक तहकै नेतृत्व हुन्छ, त्यसैले राजनीतिक तहले दुईटै कुरा गर्न सक्नुपर्ने भयो, एउटा कर्मचारी प्रशासनलाई राम्ररी चलाउन पनि सक्नुपर्ने भयो, अर्को चाहिँ नै अप्ठ्यारो पर्दाखेरि, समस्या पर्दाखेरि प्रोटेक्सन पनि गर्न सक्नुपर्ने भयो, संरक्षण पनि गर्न सक्नुपर्ने भयो। त्यो कतिपय अवस्थामा संरक्षण नभएको कारणले अथवा हुन नसकेको कारणले, डरको कारणले पनि कति कर्मचारीहरूले कामहरू नगरेको भन्ने अहिले मैले सुन्नमा आएको छ, त्यस्तो चाहिँ बाहिर आइरहेको छ। त्यो कारणले सरकारले एकचोटि प्रशासन संयन्त्रलाई, अब अर्को एउटा चाहिँ यसको यसमै अलिकति सैद्धान्तिक र नीतिगत कुरा पनि छ, जस्तो 72 सालमा नयाँ संविधान आइसकेपछि अहिलेसम्म निजामती सेवाको, सङ्घीय निजामती सेवाको ऐन बन्न सकेका छैन, अब प्रदेशहरूले कतिले आफ्नो आफ्नो ऐन बनाएर सञ्चालनमा ल्याइसकेका छन्। त्यो हिसाबले हेर्दाखेरि केन्द्रीय अथवा संघीय सरकारसँग त्यसको तात्मकता पनि मिल्न सकेका छैन। दोस्रो कुरो, प्रशासन सञ्चालन गर्ने सम्बन्धमा यो तीन तहको सरकार आइसकेपछि कर्मचारीहरू समायोजन गर्ने चाहिँ व्यवस्था गरियो, त्यो समायोजन ऐन एउटा लिइयो, त्यसमा समायोजन गर्ने व्यवस्था गरियो। त्यो समायोजनमा भने कति कर्मचारीलाई चित्त बुझ्या छैन, अझै पनि त्यो व्यवस्थित तरिकाले भएन भन्ने खालको एउटा गुनासो पनि कर्मचारीहरूको छ। तेस्रो कुरा, सबभन्दा महत्त्वपूर्ण कुरा, मैले अरू ठाउँ पनि भन्ने गरेका छु, म आफै पनि सामान्य प्रशासन मन्त्रालयको सचिव भएर बसिया हो, त्यो हिसाबले हेर्दाखेरि कर्मचारीको अहिले चाहिँ यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र अथवा हाम्रो जस्तो सङ्घीय संरचनाको राज्य सञ्चालन शासकीय प्रबन्ध भएको ठाउँमा अथवा देशमा कर्मचारी सञ्चालनको नीति चाहिँ के, त्यो नीति नै अहिलेसम्म बनेको जस्तो मलाई लागेको छैन, बनेको छैन। त्यो सञ्चालन नीति नभइसकेपछि अनि एडहक तरिकाले चाहिँ सञ्चालन हुने हुन्छ, त्यो हिसाबले चाहिँ सञ्चालन हुने हुन्छ, सरकारहरू परिवर्तन हुने बित्तिकै कर्मचारीहरू फेरबदल गर्ने भन्ने हुन्छ। अब यहाँनिर यहाँलाई एउटा मैले एउटा मुख्य कुरा के भनौँ भन्दाखेरि, विभिन्न सेक्टरमा प्रोफेसनल मान्छेहरू हुन्छ, त्यसैले सेवा हुन्छ, समूह हुन्छ, त्योभित्र चाहिँ काम गर्ने चाहिँ जानकार मान्छेहरू चाहिन्छ, इन्स्टिट्युसनल मेमोरी चाहिन्छ भन्ने त्यो टाइपको कुरा गरेका हुन्छ। जस्तो राजस्व प्रशासनको कुरा गर्ने हो भने सेकेन्ड क्लाससम्म राजस्व समूह छ, त्यहीँको कर्मचारीहरू एक ठाउँबाट अर्को ठाउँबाट सरुवा भएर जाने हो। त्यहीभित्र पनि कोही अलिकति चाहिँ स्ट्रङ क्यापसिटी भएको होला, कोही अलिकति विक भएको होला, त्यस्तोलाई विचार गरेर स्ट्रङ क्यापसिटी राम्रो क्यापसिटी भएकोलाई कम्पिटेन्टलाई अलिकति बढी चाहिँ जिम्मेवारीको ठाउँमा, कम कम्पिटेन्टलाई अलिकति त्यस्तै ठाउँमा गराउनु पर्ने, त्यो त्यति व्यवस्थित तरिकाले भएको लाग्दैन। अनि अर्को चाहिँ कृषिमा भने त्यो राजस्व प्रशासनकै कुरा गर्दाखेरि हामीले लिडसिप तहमा समूह छैन, सामान्य प्रशासन समूहकै अथवा सेवाकै सहसचिवहरू सचिवहरू चाहिँ जाने भएको कारणले गर्दा त्यसमा प्रत्येकम चाहिँ उहाँहरूले प्रोफेसनल हिसाबले जानेको र ट्र्याक रेकर्ड राम्रो भएको, मैले राम्रो शब्द प्रयोग गरेँ, ट्र्याक रेकर्ड राम्रो भएको कर्मचारीहरूलाई
हुन्छ,
त्यो क्योमा चाहिँ सरकारले अलिकति विशेष ध्यान दिनु पर्यो। कर्मचारी साह्रै धेरै छैन कि, अब त्यसलाई चाहिँ को कस्तो को ठिक को बेसिक भनेर चाहिँ विश्लेषण गर्यो भन्दाखेरि विगतको
हस् हस् टङ्कमणि शर्माज्यू, आजका लागि समय हामीसँग यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मासँग, विशेष गरी सरकारी खर्चको विभिन्न विषयमा केन्द्रित रहेर उहाँसँग कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद, म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।